नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सोलुखुम्बुमा भएको जीप दुर्घटनामा 7 जनाको ज्यान गयो। छापामा विषालु च्याउ र दूषित खाना खाँदा 15 जना बिरामी।
नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा शुरू। भोलिसम्म चल्ने बैठकमा सन्धि पुनरावलोकन बारे कुराकानी हुने।
धान उत्पादन बढाउन भन्दै विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइयो। नेपालीलाई भात खान पुग्ने गरी धानको उत्पादन अझै हुन सकेन।
इन्डोनेसियाको बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट। आज र भोलि विमानस्थल बन्द, पर्यटक अलपत्र।
र मा 2020 क्रिकेट लीग खेल्न सन्दीप लामिसा नै त्यसतर्फ प्रस्थान।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय वित्तीय स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509 433-2509। मोबाइल 98-49-421-216।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधि नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कुमलटार ललितपुर स्थित युलेन्स स्कूलको युलेन्स एक्सिलेन्स अवार्ड छात्रवृत्ति सम्बन्धी सूचना।
2074 सालको एसईई परीक्षामा कम्तीमा 3.7 जीपीए ल्याई उत्तीर्ण गरेका अति नै जेहेन्दार तर निम्न आर्थिक अवस्था भएका परिवार, निम्न श्रेणीका सरकारी कर्मचारी तथा सार्वजनिक विद्यालयमा पढाउने शिक्षकका छोरा छोरीहरूका लागि यस विद्यालयद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतिष्ठित स्विस डिग्री इन्टरनेशनल ब्याकलोरिएट डिप्लोमा प्रोग्राम आईबीडीपीमा पढ्न 5 जना छात्रा र 5 जना छात्रालाई आवासीय सुविधा सहितको पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको हुँदा योग्य विद्यार्थीहरूबाट दरखास्त आह्वान गरिन्छ।
आवेदन दिने तरिका युलेन्स स्कूलको वेबसाइट www.ullens.edu.np बाट फारम डाउनलोड गरी विधिपूर्वक भरेर स्क्यान गरी ibdp@ullens.edu.np मा इमेल गर्न सक्नुहुन्छ अथवा युलेन्स स्कूल खुमलटार ललितपुरको सुरेश राज भवन स्थित रिसेप्सनमा यही असार 22 गते भित्र बुझाउन सक्नुहुनेछ।
यस सम्बन्धमा कुनै भन्सुन, सिफारिस वा फोन गरी छनौट प्रक्रिया प्रभावित पार्न खोज्ने आवेदकको आवेदन स्वत रद्द गरिनेछ।
युलेन्स स्कूल खुमलटार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सोलुखुम्बुमा आज बिहान जीप दुर्घटना हुँदा 7 जनाको ज्यान गएको छ। सोलुखुम्बुको नेचा सल्यानबाट सल्लेरीका लागि छुटेको ना 1J1860 नम्बरको जीप गुप्तेश्वर महादेव स्थान मन्दिर नजिकैको चिप्ले भीरमा खस्दा चालक सहित 7 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा जीप चालक उदयपुर सिरिसे 8 का 31 वर्षीय कुसाङ तामाङ, सिराहा सनैखाका 36 वर्षीय शिवकुमार यादव र ओखलढुङ्गाको मामखा 5 बस्ने 40 वर्षीय श्याम कुमार राई रहेका प्रहरीले जनाएको छ। यस्तै खोटाङ खाल्ले 8 का 24 वर्षीय कोपिला बस्नेत कार्की, सोलुखुम्बु नेचा सल्यान 2 की 35 वर्षकी उर्मिला बास्तोला र 25 वर्षकी सुशीला खड्का, 8 वर्षकी बालिका सुषमा खड्का को पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदुम्न कुमार अधिकारीले जानकारी दिनुभयो।
झापामा जंगली च्याउ र विषाक्त खानेकुरा खाँदा एकै परिवारका 6 जना सहित 15 जना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेसिनगर 14 दुवागढीका प्रेम किसान दर्जी, उहाँकी पत्नी सुशीला, दुई छोरा ज्वाई प्रकाश र आमा लीलामाया बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिरामी परेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। यस्तै दक्षिणी झापाको कसनकबल गाउँपालिकामा विषाक्त खानेकुरा खाँदा एकै गाउँका तीन बालबालिका सहित नौजना बिरामी परेका छन्। खेताला गएका उनीहरूले हिजो दिउँसो आलु, सोयाबिनको तरकारी र मटरको अचारसँगै खाना खाएका थिए। बिरामी परेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमै उपचार भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका निरीक्षक प्रकाश जगेबीले जानकारी दिनुभयो।
नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नवौं बैठक शुरू भएको छ। काठमाडौँको एक होटलमा आज शुरू भएको बैठकमा नेपालका तर्फबाट डाक्टर भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगत सिंह कोश्यारी, महेन्द्र पी लामा, जयन्त प्रसाद र डाक्टर बीसी उप्रेति सहभागी हुनुहुन्छ। सन् 1950 सन्धिका असमान विषयमा समझदारी जुटाउँदै पुनरावलोकन गर्न भोलिसम्म चल्ने यो बैठक निर्णायक हुने मानिएको छ। यसअघि जेठ 18 20 गतेसम्म काठमाडौँमै बैठक बस्ने तय भए पनि नेपालले भारतकै आग्रहमा मिति सारेर ईपीजीलाई दिएको समयसीमाको अन्त्यतिर आज बैठक राखेको हो। आउँदो बुधबार प्रबुद्ध समूहको दुई वर्षीय कार्यकाल सकिने भएकाले यो बैठक नै अन्तिम हुने भनिएको छ। आउँदो बुधबारसम्ममा साझा प्रतिवेदन तयार पार्ने बैठकको तयारी रहेको ईपीजी सदस्य निलम्बर आचार्यले जानकारी दिनुभयो। नेपाल र भारतबीचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न दुई वर्ष अघि प्रबुद्ध व्यक्ति समूह गठन गरिएको थियो।
सरकारले संघीय संरचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनलाई रूपान्तरणका लागि आवश्यक ऐन बनाउने भएको छ। आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले संघीयता अनुसार नेपाल प्रहरी र प्रहरी प्रदेश प्रहरीको कार्य सम्पादन सम्बन्धी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी विधेयक बनाउन र सशस्त्र प्रहरी बलको सेवाको गठन सञ्चालन र सेवाको शर्तहरू सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाएको हो। बैठकले माथिल्लो त्रिशुली बी जलविद्युत आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो। बैठकले खाद्यान्न ढुवानीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप 7 करोड़ रूपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। मन्त्री परिषदको बैठकले विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने सैद्धान्तिक सहमति पनि दिएको छ।
प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक 2075 बहुमतले पारित गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक 2075 पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरिएको हो। यसअघि यो विधेयकमाथि सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। आजको बैठकले आर्थिक विधेयक 2075, राष्ट्र ऋण उठाउने विधेयक 2075 र ऋण तथा जमानत 25 संशोधन विधेयक 2075 पनि स्वीकृत गरेको छ। आर्थिक विधेयक 2075 दफावार छलफलका लागि असार 18 गतेको समय तोकिएको छ। सरकारले आर्थिक वर्ष 2075-76 लागि विनियोजन बजेटमा 172 अर्ब रूपियाँ ऋण उठाउने प्रस्ताव गरेको छ।
यस्तै आजको प्रतिनिधि सभा बैठकले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक 2075 पारित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पेश गरेको विधेयक प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो। प्रतिनिधि सभाको अर्को बैठक पर्सि बिहान 11 बजेका लागि बोलाइएको छ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाले स्थानीय तहको चुनावको परिणाम बदरको माग गर्दै परेका सबै रिट निवेदन खारेज गरेको छ। मतपरिणाम अस्वीकार गर्दै ओखलढुङ्गाबाट 4, सोलुखुम्बु र उदयपुरबाट 3-3 मुद्दा दर्ता भएका थिए। रिट निवेदन 1 वर्षभित्र टुङ्ग्याउने अदालती कार्यविधि अनुसार 9 नै फैसला भइसकेको अस्थायी इजलास ओखलढुङ्गाले जनाएको छ।
सरकारले परिवारको वास्तविक संख्या यकिन गर्नका लागि पारिवारिक लगत निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ। विश्व बैंकको सहयोगमा केन्द्रीय पंजीकरण विभागले देशभरिका परिवारको वास्तविक संख्या राख्नका लागि पारिवारिक लगत निर्माण संकलन गर्न लागेको हो। विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले प्रत्येक स्थानीय तहमा एउटा सेवा इकाइ कार्यालय स्थापना गरी पारिवारिक लगत लिइने बताउनुभयो। उहाँले सामाजिक सुरक्षा वितरण, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिमा राहत वितरण गर्न सजिलो बनाउनका लागि पारिवारिक लगत नथालिएको बताउनुभयो।
शक्ति नेपालकी कार्यकारी निर्देशक सुनिता दनुवारले टिप हिरो अन्तर्राष्ट्रिय सम्मान पाउनु भएको छ। चेलीबेटी बीचबिखन र जोखिममा रहेका समुदायको सेवामा निरन्तर लागिरहेको भन्दै दनुवारले अमेरिकामा टिप हिरो अन्तर्राष्ट्रिय सम्मान पाउनु भएको हो। मानव बेचबिखन विरूद्ध सक्रिय शक्ति समूहले पीड़ितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायमा मानव बेचबिखन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने काम गर्दै आएको छ। अमेरिकी विदेश मन्त्री माइकल आर पोम्पियोले अमेरिकाको वाशिङटनमा भएको मानव बेचबिखन सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकरण समारोहमा मानव बेचबिखन विरूद्ध लागेका दनुवार सहित विश्वभरिका 10 व्यक्तिलाई टिप हिरो सम्मान पत्र हस्तान्तरण गरेको नेपालमा रहेको अमेरिकी दूतावासले आज जानकारी दिएको छ।
डाक्टर गोविन्द केसी 15 अनसनका लागि जुम्ला जानुभएको छ। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै उहाँले ध्यानाकर्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनसन बस्न उहाँ जुम्ला जानुभएको हो। उहाँको साथमा उहाँका भाइ ईश्वर केसी पनि हुनुहुन्छ। डाक्टर केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर आउने संकेत देखिएपछि सरकारले ध्यानाकर्षण गर्न तथा निर्णायक आन्दोलनको रूपमा 15 पटकको अनसनको घोषणा गरेको बताउनुभयो। उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यति लामो समयसम्म एमबीबीएस पढ़ाईको बाटो खुल्ला नगरेकोमा आपत्ति पनि जनाउनु भएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सस्तो डाटा चमत्कार, सस्तो डाटा चमत्कार
किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्नाले कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार। भाखा नागेका ऋणीहरूलाई कर्जा चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋण लिई 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लिई लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
आजको युग विज्ञान र प्रविधिको युग, अबको शिक्षा प्राविधिक शिक्षा। प्राविधिक शिक्षाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि एनपीआई एजुकेशन नेटवर्क भरतपुर चितवनको सूचना।
कृषितर्फ आईएससी एजी बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल र कम्प्युटर वर्ष इयर,
स्वास्थ्य तर्फ एचए ल्याब टेक्निसियन र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनमी, सीएमए ल्याब असिस्टेन्ट, भेटनरी जीटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति साउन 2 गते सम्म, प्रवेश परीक्षा साउन 19 गते।
सम्पर्क
नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर सितवन,
फोन नम्बर 0556-572-417, 421-261 र 524-986,
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही, गरौं खबरदारी।
युएसए आईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक ललितपुरको सूचना। कसैले राजस्व छली, भ्रष्टाचार, लागू औषध कारोबार, विदेशी विनिमय, बैंकिङ एवं सहकारी सम्बन्धी कसुर, कालो बजारी, हुण्डी, जुवा, चिट्ठा, जबरजस्ती चन्दा असुली, लुटपाट, हात हतियार खर खजाना, चोरी डकैती, किर्ते, जालसाजी, वन तथा वन्यजन्तु चोरी निकासी, यौन शोषण तथा मानव बेचबिखन, अवैध व्यापार, तस्करी जस्ता गैर कानूनी एवं आपराधिक कार्यबाट सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धिकरण गर्ने तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्य सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 बमोजिमको अपराधजन्य कार्य हुने हुँदा यस्तो कार्य नगर्न नगराउन अनुरोध गरिन्छ।
थप जानकारीका लागि आफै उपस्थित भई वा फोन नम्बर 5010277 वा 9851198636 सम्पर्क गर्नुहोला।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सोलुखुम्बुमा भएको जीप दुर्घटनामा 7 जनाको ज्यान गयो, झापामा विषालु च्याउरा दूषित खाना खाँदा 15 जना बिरामी, नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। धान उत्पादन बढ़ाउन भन्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन थालेको 15 वर्ष भइसकेको छ, तर अझै पनि सबै नेपालीलाई भात खान पुग्ने गरी धानको उत्पादन हुन सकेको छैन। हरेक वर्ष 8-10 लाख मेट्रिक टन धान अपुग हुन्छ। दुई साक पेटभरि भात खान पुग्ने गरी नेपाल धानमा आत्मनिर्भर चाहिँ कहिले होला? मदन पौड्यालको रिपोर्ट।
टाउकोमा गुथेको सेतो पगरीमा धानको बिउ सिउरेर कृषि मन्त्री चक्रपाणी खनाल दबदबे हिलोमा पस्नुभयो। निधारमा हिलोकै टीका लगाएर उहाँ कपिलवस्तुको तिलौराकोटमा खेतालासँगै नाच्दै गाउँदै धान रोप्नुभयो, केही बेर खेत पनि जोत्नुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेल काठमाडौँको बुढा नीलकण्ठमा, संचार मन्त्री गोकुल बास्कोटा झापामा, पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा भक्तपुरको भद्रकालीमा र बाबुराम भट्टराई गिरे जिल्ला गोरखाको सिरानचोकमा भएको रोपाई कार्यक्रममा सहभागी हुनुभयो। सरकारले दक्षिणकालीमा विशेष कार्यक्रम गरेर धान दिवस नै मनाएको छ। यसपालि केन्द्र, प्रदेश र स्थानीय तहले निकै महत्व दिएर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव गरेका छन्। मन्त्री, मुख्यमन्त्री, जनप्रतिनिधिसँगै किसानले पनि असार 15 मनाएका छन्। धानको परनिर्भरता घटाउन र किसानलाई हौसला दिन धान दिवस मनाउने गरिन्छ, तर नेपालीले दुई छाक भात खानकै लागि पनि अरू देशकै भर पर्नुपर्छ। धान खेती गर्ने आफू जस्ता किसानका समस्या समाधान गर्न सरकारको ध्यान पुगेन भन्नुहुन्छ कैलालीको धनगढी दुईका केशव चौधरी।
भन्ने बेला कृषि प्रधान देश भन्छ तर किसानहरूलाई केही उयो छैन, के अरे मल पनि पाइँदैन, डिएपी युरिया पाउँदैन, डिजल पाउँदैन, खेतीको समयमा बडा अप्ठ्यारो छ।
अहिले प्रति महिना 2 अर्ब रुपैयाँको चामल बाहिरबाट आयात हुन्छ। भात खानुपर्ने बानी र बढ्दो जनसंख्याकै कारण चामलको माग बढ्दै गएको हो। तथ्याङ्कमा विगत 10 वर्षदेखि धानको उत्पादन सन्तोषजनक छैन। नार्कका धानबाली विज्ञ हरिकृष्ण उप्रेती।
3.7 टन प्रति हेक्टरको दरले हामीले धान उत्पादन गर्न सक्यौँ भने हाम्रो पपुलेसनलाई, एराउन्ड 3 करोडको पपुलेसनलाई बिहान बेलकै चामलकै भात पकाएर खुवाउन सकिने अवस्था चाहिँ देखिन्छ।
नेपालमा सरदर धानको उत्पादन 50-52 लाख मेट्रिक टन हुने गरेको छ। प्रतिवर्ष 60 लाख मेट्रिक टन धानको माग हुने भएकाले अझै 8-10 लाख मेट्रिक टन धानको उत्पादन हुनुपर्छ। जमिन, पानी र जनशक्ति हुँदाहुँदै पनि धान आयात गर्नुपर्ने अवस्थाको अन्त्य चाहिँ कहिले हुन्छ त? कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्की।
हाम्रा सिंचाइका प्रोग्रामहरू, प्रविधिका प्रोग्रामहरू, हाम्रा मलका प्रोग्रामहरू, हाम्रा बिउका प्रोग्रामहरू सँगसँगै लिएर जानुपर्छ। तलदेखि माथिसम्म चाहिँ भर्टिकल र होरिजेन्टल भन्छौँ नि, रिलेसनलाई चाहिँ असाध्यै राम्रो छ, मिलाएर लानुपर्छ। यसो गर्न सक्यौँ भनेदेखि नेपालमा 60 लाख मेट्रिक टनसम्म धान उत्पादन गर्ने सम्भावना म निकट भविष्यमा देख्छु। अबको 3-4 वर्षभित्रै त्यो रेसियो पुर्याउन सक्ने सम्भावना म देख्छु।
किसानलाई आवश्यक मल, बिउ, सिंचाई, आधुनिक प्रविधिसँगै उत्पादनपछिको भण्डारण, बजार र मूल्यमा पनि ध्यान दिन सके नेपाल छिट्टै धानमा आत्मनिर्भर हुन सक्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गर्नुभएको छ। महालेखा परीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा काठमाडौँमा आज भएको कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले महालेखा परीक्षकको प्रतिवेदनमाथि पछिल्लो समय सरकारवालाको चासो र जिज्ञासा बढ़ेको भन्दै प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गर्नुभएको हो।
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजामा 7,996 जना पास भएका छन्। कोरियाले यो वर्षका लागि 7,100 नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ, तर निर्धारित कोटा भन्दा 886 जना बढी भाषा परीक्षामा पास भएका छन्। कोरियन भाषा परीक्षाको नतिजा तपाईँले उज्यालो अनलाइन .com हेर्न सक्नुहुन्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
शिक्षक सेवाको खास तयारीका लागि एकमात्र विकल्प VIP करियर।
लामो समयदेखि शिक्षक सेवा तयारी कक्षा अध्यापन गराउँदै आउनुभएका वरिष्ठ शिक्षाविद्द्वारा अध्यापन गरिने यस VIP करियरमा मावि, निमावि र प्रावि तहका लागि खास तयारी कक्षाहरू,
विशेष प्याकेज मात्र ₹3,000
साथै शाखा अधिकृत नासु इन्सपेक्टर र असैका लागि तयारी कक्षाहरू पनि।
सम्पर्क VIP करियर, भाइब्रेन्ट भवन, न्यू प्लाजा, पुतली सडक, काठमाडौँ।
फोन नम्बर 01-44-47-97-98-64-24-11-91।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
PTEVTबाट सम्बन्धन प्राप्त होमले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने। विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ, ताम्राकाट प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 01-42-23-842,
मोबाइल 98-5-11-38-897, 98-5-10-39-242।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरण र तनहु हाइड्रो पावर लिमिटेड बीच 140 MW क्षमताको तनहु जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवर्धक कम्पनीका तर्फबाट प्रबन्ध संचालक प्रदीप कुमार थिकेले हस्ताक्षर गर्नुभएको हो। जलाशयुक्त आयोजनाको पहिलो PPA भएको नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
2.5 करोड़ रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले काभ्रेको सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत CEO र संचालक समितिका अध्यक्ष सहित 4 जनालाई पक्रेको छ। पक्राउ पर्नेमा संचालक समिति अध्यक्ष हीरा विश्वकर्मा, काठमाडौँकी चण्डेश्वरी प्रधान, ललितपुरका बटुकृष्ण कार्की र संस्थाका CEO ललितपुर खुमलटारका 65 वर्षीय स्वयम्भू राम जोशी छन्।
दार्चुलाबाट यो आर्थिक वर्षमा 30 किलो यार्सा गुम्बा निकासी भएको छ। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट 30 किलो यार्सा गुम्बा निकासी पूर्जी दिइएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो। प्रति निकासी पूर्जीको 25,000 का दरले 7,50,000 रूपियाँ राजस्व संकलन भएको पनि उहाँले बताउनुभयो।
सरकार र गैर सरकारी संस्थाको सहयोगमा नुवाकोटको काफल पानीमा निर्माण भएको एकीकृत बस्ती भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको छ। तारकेश्वर गाउँपालिका 1, दाङसिङ काफल पानीका प्रभावितका लागि निर्माण गरिएको एकीकृत सुन्दर बस्ती 1 कार्यक्रम गरी हस्तान्तरण गरिएको हो। बस्तीमा 17 घर निर्माण गरिएको छ।
हेटौँडाको मुख्य बजार र आसपासका क्षेत्रका सड़कका दायाँ बायाँ फलफूलका बिरूवा रोप्न थालिएको छ। हेटौँडाको मुख्य राजमार्ग भित्री सड़क क्षेत्रमा फूल र फलफूल रोपेर सुन्दर शहर बनाउने योजना अनुसार फलफूलका बिरूवा रोप्न थालिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पालिएका कुकुर नियन्त्रण गर्ने अभियान शुरू गरिएको छ। निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार घरमा पालिएका कुकुरले वन्यजन्तुको शिकार गर्न थालेपछि अब कुकुर नियन्त्रण गर्न नेपाली सेनालाई खटाइएको छ। मृग, घोरल, थार, ब्वाँसो लगायतका वन्यजन्तुको संरक्षणका लागि कुकुरलाई नियन्त्रणमा लिई स्थानान्तरण गर्न लागिएको प्रमुख संरक्षण अधिकृत रेग्मीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
शुरूमा धान दिवसको विषयमा उज्यालोको फेसबुक पेज र ट्विटरमा आएका प्रतिक्रिया।
भट्टराई शरदले उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ, सबैतिर धान रोपेको तस्विर देखेर मन मनै लाग्छ। सबै नेताको तस्विर खिचेर समाचार बनाउनु भन्दा त नेपालमा उन्नत जातको बिउ उत्पादन भयो भन्ने समाचार सुन्न पाए गर्व गर्न पाइन्थ्यो कि।
मरिक बाबुको प्रतिक्रिया छ, गाई चराउन लाज मान्ने तर कुकुर डुलाउँदा गर्व गर्ने मानसिकता भएको समाज, गमलामा धान रोप्नेहरू र भट्टी पसलमा गफ ठोक्नेहरू सबैको मति सुध्रियोस् भन्दै मानव खाएर मुरी उब्जाउने धान दिवसको सबैलाई शुभकामना।
ट्विटरमा अर्जुन नाम राखेका साथीले व्यङ्ग्य गर्दै लेख्नु भएको छ, किसानहरू 365 दिन नै खेतबारीमा बिताउँदा कसैलाई वास्ता छैन, नेताहरू वर्षमा एकचोटि त्यो पनि असार 15 हिलोमा जान्छन् सबैले देखुन् भनेर। नेताको पछि लागेर फोटो खिच्ने मीडियाले कहिले किसानका फोटो पत्रिकामा छाप्दैनन्।
अनि अनसन बस्न डाक्टर गोविन्द केसी कर्णालीमा भन्ने समाचार उज्यालो अनलाइनमा पढेर मुना फेसबुकमा लेख्नुहुन्छ, सबैले नौटंकी भनेका छन्, नौटंकी त सरकार हो, के थाहा तिम्रा सरकारले दलाल र माफियालाई बोकेर हिँडेको। डाक्टर केसीले बाटो बन्द गरेका छैनन् अनि भौतिक क्षति पुर्याएका छैनन्। खुरुक्क विधेयक पास नगराएर दलाललाई काखी च्याप्ने तिम्रा नेता र सरकारको विरोध गर, डाक्टर केसीको होइन।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रमा खड्का र बिना नेउपाने। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। इण्डोनेसियाको बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीका कारण आकाश धुवाको मुस्रोले ढाकेपछि विमानस्थल नै बन्द गरिएको छ। बालीका लागि आज र भोलिका लागि कुनै पनि उडान हुन नसक्ने भन्दै बालीको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको हो। विमानस्थल बन्द भएपछि 450 उडान रद्द भएको र हजारौं पर्यटक अलपत्र परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ज्वालामुखी विस्फोटको क्रम अहिले पनि चलिरहेको छ। ज्वालामुखीले असर पार्न सक्ने ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने लीग खेल्न आज क्यानाडा प्रस्थान गरेका छन्। क्यानाडामा हुने ग्लोबल 2020 क्रिकेट लीग खेल्न सन्दीप भारतको नयाँ दिल्ली हुँदै क्यानाडा गएका हुन्। सन्दीपले क्यानाडाको ग्लोबल लीगमा मोन्ट्रियल टाइगर्सबाट खेल्नेछन्। सन्दीपको टोलीले आज राति पहिलो खेल खेल्ने भए पनि उनी भने पहिलो खेलमा टीममा हुने छैनन्। प्राविधिक समस्याका कारण सन्दीपले पहिलो खेल गुमाएको नेपाली राष्ट्रिय टीमका प्राविधिक प्रमुख रमन शिवाकोटीले जानकारी दिनुभयो। सन्दीपले अब दोस्रो खेलबाट खेल्न शुरू गर्नेछन्। केही महिना अघि इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट खेलेर विश्व चर्चित भएका सन्दीप क्यानाडासँगै वेस्ट इण्डिजको क्यारेबियन लीग क्रिकेटमा पनि अनुबन्ध भइसकेका छन्।
र झापा 11 र च्यासल युथ क्लब 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलको क्वार्टर फाइनलमा पुगेका छन्। आजका आआफ्ना खेल जित्दै समूह सीबाट झापा 11 र च्यासल युथ क्लब क्वार्टर फाइनलमा पुगेका हुन्। ललितपुरको एन्फा कम्प्लेक्स 7-2 च्यासलले संकटा क्लबलाई 3-0 गोलले पराजित गरेको थियो। यस्तै अर्को खेलमा झापा 11ले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 3-0 नै हराएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सोलुखुम्बुमा भएको जीप दुर्घटनामा 7 ज्यान गयो। झापामा विषालु च्याउ र दूषित खाना खाँदा 15 बिरामी।
नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा शुरू। भोलिसम्म चल्ने बैठकमा सन्धि पुनरावलोकन बारे कुराकानी हुने।
धान उत्पादन बढाउन भन्दै विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइयो। नेपालीलाई भात खान पुग्ने गरी धानको उत्पादन अझै हुन सकेन।
इन्डोनेसियाको बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट, आज र भोलि विमानस्थल बन्द, पर्यटक अलपत्र।
र क्यानाडामा 2020 क्रिकेट लिग खेल्न सन्दीप लामिछाने नै त्यसतर्फ प्रस्थान।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।